यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पहिरोमा परि रामेछापमा तीनजनाको मृत्यु। सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड़। र गेमी आदिका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रामेछापको गोकुल गंगा गाउँपालिका 6 फर्पूमा हिजो साँझ गएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ। अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा 18 वर्षीय छोरी सीता तामाङ, नातिनी क्रमशः 14 वर्षीय आशिका तामाङ र 13 वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। हिजो साँझ रोपाई सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्कोले पुरेको थियो। तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुल गंगा छका वडाध्यक्ष चन्द्र सुनवारले बताउनुभयो। पहिरोले घर पुरिएको सूचना पाउनसाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो। सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले कायमुकायम मुख्य सचिव गर्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरिएको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पाल्पाका डाक्टर शिवराज अधिकारी नियुक्त हुनुभएको छ भने सदस्यहरूमा महोत्तरीका डाक्टर आरपी बिच्छा, धनुषाका डाक्टर रमेश प्रसाद सिंह, अर्घाखाँचीका डाक्टर प्रकाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। यस्तै झापाका डाक्टर गीता कुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डाक्टर जयबहादुर टण्डन र दार्चुलाका गंगादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको संचार मन्त्री गुरूङले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनु भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली समक्ष बुझाउनु भएको आर्थिक वर्ष 2080-81 कार्य सम्पादन प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्री परिषदको बैठकको पहिलो निर्णय अनुसार किर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने विषयमा हिजो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रधानमन्त्री ओलीले त्रिविका उपकुलपति प्राध्यापक डाक्टर केशर जंग बराल, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालसँग रंगशाला निर्माणबारे छलफल गर्नुभएको हो। गत असार 31 गतेको मन्त्री परिषदको पहिलो बैठकले किर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएकाहरूको शव परीक्षण भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृतक 18 जनाको शव परीक्षण भइरहेको अस्पतालका फोरेन्सिक मेडिकल विभागका प्रमुख डाक्टर गोपाल प्रसाद चौधरीले बताउनुभयो। मृतकका आफन्तले उपलब्ध गराएको विवरण अनुसार सबै शवको पहिचान 72 घण्टाभित्र गर्ने उहाँले बताउनुभयो। शव पहिचानका लागि फिंगरप्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ। उहाँले फिंगरप्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गरिने बताउनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल हिजो महाराजगंज स्थित त्रिवी चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको फोरेन्सिक बिल्डिङको शव परीक्षण युनिटमा गई दुर्घटनामा परि ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो। मन्त्री पौडेलले जहाज दुर्घटनामा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि पनि अर्पण गर्नुभयो। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाको प्रतिवेदन एक साताभित्र समिति समक्ष पेश गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले एक साताभित्र प्रतिवेदन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति राजकिशोर यादवले समितिले चिठी लेखेर आइकाको प्रतिवेदन मगाउँदा पनि प्राप्त नभएको भन्दै अब चिठी लेख्न नपर्ने गरी समयभित्रै प्रतिवेदन बुझाउन आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा सांसदहरूले मुलुकको हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ। सांसदहरूले सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गर्नुभयो। उहाँहरूले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषी उप कड़ा कानूनी कार्यवाही गर्न समेत माग गर्नुभयो। सांसदहरूले दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले माध्यमिक तह कक्षा 12 पास गरेपछि नो अब्जेक्सन लेटर प्राप्त गर्ने विषयमा सहमति गरेको छ। सरकारले छात्रवृत्ति सम्बन्धी ऐन 2021 रहेको व्यवस्थालाई संशोधन गर्न केही नेपाल ऐनमा गरेको प्रस्तावमा हिजो भएको छलफलपछि समितिले माध्यमिक शिक्षा तह प्लस 2 पास गरेपछि नो अब्जेक्सन लेटर लिन सक्ने व्यवस्थामा सहमति गरेको हो। यसअघि हालको एसईसम्म मात्रै माध्यमिक र 10.2 उच्च माध्यमिक मान्दै आएकोमा हाल कक्षा 12 माध्यमिक शिक्षाभित्र राखिएका कारण सरकारले स्पष्टताका लागि संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो। नो अब्जेक्सन लेटर लिनका लागि 18 वर्षको उमेर पूरा हुनुपर्ने र 18 वर्ष उमेर नपुगेकाको हकमा अभिभावकले सुनिश्चित गरेको अवस्थामा विदेश पढ्न जान सक्ने व्यवस्था छ। छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले 18 वर्ष उमेर पुगेका नागरिकलाई कक्षा 12 भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा जान रोक्नु नहुने बताउनुभयो। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकले उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्धनमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरेको छ। छलफलमा उपभोक्ता कर्मीहरूले सरकारले बजार अनुगमन नगर्दा नागरिकले अखाद्य वस्तु खानु परेको भन्दै उपभोक्तालाई सहज र सुपथ मूल्यमा खाद्य वस्तुहरू साल ट्रेडिङ र खाद्य संस्थानबाट आयात गरी सुपथ मूल्यमा आपूर्ति गर्नुपर्ने बताउनुभयो। बजारमा म्याद गुज्रिएका बढ़ी विषादी हालिए का खाद्य वस्तु खरिद गर्नुपर्ने भन्दै उपभोक्ता सम्बन्धी अधिकार कर्मीहरूले गुणस्तर तौल र मूल्यमा नागरिक ठगिएको बताउनुभयो। बैठकमा सांसदहरूले उपभोक्ता सम्बन्धी अहिलेको कानूनलाई कार्यान्वयन गरे मात्रै पनि समस्याको समाधान हुने, सरकारले सिधै किसानसँग उपभोग्य वस्तु खरिद गर्नुपर्ने, उपभोक्ता सचेतना सम्बन्धी पाठ्यक्रम विद्यालय तथा विश्वविद्यालयमा राख्नुपर्ने बताउनुभयो। प्रतिनिधिसभाका सांसदहरूले विद्यालय तहमा लैंगिक शिक्षा अनिवार्य गरिनुपर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको हिजोको बैठकमा सांसदहरूले विद्यालय तहका बालबालिकालाई लैंगिक शिक्षा दिन सके भविष्यमा लैंगिक हिंसा स्वत कम हुने विचार व्यक्त गर्नुभयो। पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरूलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालय तहबाटै सिकाइ आरम्भ गर्नुपर्नेमा जोड़ दिँदै उहाँहरूले विद्यालय तहका कक्षाहरूमा महिनावारी शिक्षा पठन पाठनको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो। ललितपुरमा चारजनामा हैजाको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखा इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर मुकेश पौडेलले जानकारी दिनुभयो। हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका 14 को सुधार केन्द्रका हुन्। उनीहरू मध्ये दुईजना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजना मध्ये एकजना सुकराज ट्रपिकल तथा सर्वरोग अस्पताल र अर्का एकजनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा 81 झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो। उहाँले झाडापखाला फैलिएको क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको सहयोगमा संक्रमण रोकथाम गरिएको जानकारी दिनुभयो। उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ़ने भएकाले पानी उमालेर खान मात्र अनुरोध गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाले दूरदराजको जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनु पर्ने बताउनु भएको हो। ऊर्जा मन्त्री खड्गालले विद्युतको विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्नुभयो। सङ्खुवासभा स्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगीका बिरामी बढ़ेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगीका बिरामी बढ़न थालेपछि सय अभाव हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो। बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ। भारतको नयाँ दिल्लीमा यही जुलाई 21 जारी विश्व सम्पदा समिति युनेस्को वर्ल्ड हेरिटेज कमिटिको 46 सेशन अन्तर्गत हिजो भएको मस्यौदामाथिको छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो। नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याका लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डे सहितको टोली उक्त सेशनमा सहभागी हुन नयाँ दिल्ली पुग्नु भएको हो। वर्ल्ड हेरिटेज कमिटिका 21 देशमध्ये भारतसहित 19 देशका प्रतिनिधिले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्। धनकुटाको 24 गाउँपालिकाको कुरूले बन्दुके डाँडामा पछिल्लो समय बसाईसराई गर्नेको संख्यामा कमी आएको छ। भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयल सहित स्थानीयले तमोर फर्माकल्चर सञ्चालनमा ल्याएपछि सिकाईको केन्द्र बन्नुका साथै बसाईसराई रोक्ने माध्यम बनेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
बसाईसराई बढ़िरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याक्का, भोजकुमार काफले, गोपीकृष्ण भण्डारी, दीर्घमान तामाङले 2073 सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाईसराई गर्नेको संख्या घट्दै गएको छ। अमेरिकन नागरिक राजीव गोयल आफ्नै कामको सिलसिलामा धनकुटा आउँदा कुरुलेमा कसरी बसाईसराई रोक्न सकिन्छ भनेर पटक पटक स्थानीयसँग छलफल गर्नुभएको थियो। उहाँकै योजना अनुसार काम गर्दा स्थानीयले बसाईसराईको कुरा सोच्न छाडेको स्थानीय चिरञ्जीवी अधिकारीले बताउनुभयो।
हामीसँग विदेश कि त बसाईसराई भन्ने मात्रै अप्सन थिए। हामीले चाहिँ अब यसैलाई अनुसरण गरेर किसानको घर घरसम्म विस्तार गर्न सक्यौं भने एउटा जीविका उपार्जनको माध्यम बन्न सक्छ भन्ने उदाहरण हामीले यहाँबाट लिन सक्छौ।
तमोर पर्माकल्चरले कुरुलेको करिब 103 रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आरू, बखडा, ओखर लगायत 35 प्रजाति भन्दा बढी फलफूल लगाएको छ। साथै नर्सरी पनि गरिएको छ। पहिले बसाईसराई उजाड भएको कुरुलेमा अहिले पुनः हराभरा हुन थालेको छ। पर्माकल्चरले मात्र होइन स्थानीयले पनि स्याउ फलाएर बिक्री गर्न थालेका छन्। फलफूल र बिरुवा बिक्न कुनै समस्या नरहेको कम्पनीका व्यवस्थापक भोजकुमार काफले बताउनुभयो।
वरिपरि नजिकैको वडाले, पालिकाले अनि नजिकैको स्थानीय जनसमुदायले पनि लानुहुन्छ। यहाँ नजिकै कृषकहरूलाई, यहाँको नजिकैको उपभोक्ताहरूलाई हामीले निशुल्क रूपमा पनि वितरण गर्छौँ। मानिसहरूले आमदानी गर्न नसक्ने, गाउँ छोडेर विदेश जाने, सहरमा जाने
तमोर पर्माकल्चर नाफा वितरण नगर्ने एक कम्पनी हो। पर्माकल्चरमा भएको कमाई पहिले कम्पनीको लागि खर्च गरेर बाँकी रहेको यस्तै क्षेत्रको लागि खर्च गर्ने गरिएको छ। पर्माकल्चरमा आएर सिक्न चाहनेहरूका लागि सिकाउने समेत व्यवस्था गरिएको छ। कम्पनीको लागि प्राविधिक र आर्थिक सहयोग गोयलको संस्था केटीके बेल्टले उपलब्ध गराउँदै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब के अन्तर्राष्ट्रिय समाचार। ताइवानमा आएको घिमी आँधीका कारण फिलिपिन्समा बाढ़ी र पहिरो जाँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। ताइवानमा आँधीका कारण 3 जनाको मृत्यु भएको छ भने 220 भन्दा बढ़ी मानिस घाइते भएका छनृ ताइवान र फिलिपिन्समा क्षति पुर्याउँदै हाल गेमी आँधी चीनको दक्षिण पूर्वी तटीय क्षेत्रतर्फ सक्रिय रहेको मौसमविदहरूले जनाएका छन्। बंगलादेशमा राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यू आदेशलाई थप खोकुलो पारिएको छ। गत हप्ताको हिंसक विरोध प्रदर्शनमा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञालाई खुकुलो पारिएको हो। विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन्। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता 191 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। अब आर्थिक समाचार।
सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकमा सांसदहरूले सबै उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने विद्युत महसुल तिर्नुपर्ने बताउनु भएको छ। समस्यालाई अतिरञ्जित गरी व्यवसायीहरूको मानमर्दन गर्न नहुनेमा जोड़ दिनुहुँदै सांसदहरूले विवाद समाधानका लागि गठन भएका विभिन्न आयोगहरूको सुझाव र अदालतको निर्णय अनुसार उद्योगी व्यवसायीहरूले महसुल तिर्नुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरू बीचको डेडिकेटेड ट्रंकलाइन विद्युत महसुल विवादबारे छलफल गर्न बसेको बैठकमा सांसदहरूले विद्युत प्राधिकरण र व्यवसायीहरू बीचको विवाद बढ़दै जाँदा सरकार र व्यवसायीहरू बीच नै विश्वासको संकट देखिन थालेकाले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर भए पनि समस्याको समाधान गर्नै पर्ने धारणा राख्नुभयो। बैठकमा सहभागी उद्योगीहरू पशुपति मुरारका, अञ्चान श्रेष्ठ लगायतले विद्युत प्राधिकरणले पठाएको बिल अनुसारको महसुल सबै उद्योगी व्यवसायीहरूले नियमित रूपमा तिर्दै आएको भए पनि प्राधिकरणले विद्युत खपत गरेको भरपर्दो प्रमाण र बिल बिना थप शुल्क तिर्न पत्राचार गरेपछि विवाद शुरू भएको बताउनुभयो। उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने महसुल तिर्न आफूहरू तयार रहेको तर नलिएको सुविधा बापतको शुल्क भने तिर्न नसक्ने अडान राख्नुभयो। नेपाल विद्युत प्राधिकरणले विगतमा नियमित लोडसेडिङ भएको समयमा उद्योगी व्यवसायीहरूलाई अतिरिक्त महसुल लिने गरी डेडिकेटेड ट्रंक लाइन मार्फत नियमित विद्युत उपलब्ध गराएको भन्दै सो अवधिको अतिरिक्त शुल्क माग गरेको बताइएको छ। बाँकेको जमुनाहा सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्षमा 1,11 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको आलु आयात भएको छ। यसअघि आर्थिक वर्ष 2079-80 93 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको आलु सो नाकाबाट नेपाल आयात भएको थियो। पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ़दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताउनुभयो। आलुको प्रयोग बढ़दै गएका कारण जिल्लाहरूमा उत्पादन बढ़दै जाँदा समेत माग धान्न नसकेपछि भारतबाट आयात गर्नु परिरहेको छ। यसरी भारतबाट वर्षेनी आलु आयात गरी माग परिपूर्ति गर्नुपर्ने अवस्था रहे पनि सल्यानको एउटै गाउँबाट भने कृषकहरूले 12 करोड़ रूपियाँ भन्दा बढ़ीको आलु बिक्री गर्न सफल भएका छन्। सल्यानको बाफु खोलाबाट मात्रै किसानहरूले 12 करोड़ बढ़ीको आलु बिक्री गरेका स्थानीय कृषक दिल्ली ओलीले बताउनुभयो। सल्यानमा बर्खे र हिउँदे आलु गरी वार्षिक झण्डै 40 करोड़ रूपियाँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताउनुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार 32 अंकले बढ़ेर 2568.11 बिन्दुमा पुगेको छ। दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार गठन भएपछि शेयर बजारमा उत्साह बढ़ेको र बजार निरन्तर बढ़दो क्रममा रहेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसएससी महिला एसिया कप खेलेर बिहिबार स्वदेश फर्किएको छ। नेपालले प्रतियोगिताको समूह चरणमा युएई, पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा युएलाई 6 विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जीत समेत दर्ता गरेको थियो। त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग 9 विकेट र भारतसँग तेस्रो खेलमा 82 रनले पराजित भएपछि नेपालको यात्रा समूह चरणमा समाप्त भयो। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान इन्दु वर्माले भारत र पाकिस्तान जस्तो बलिया टोलीसँग खेल्ने धेरै पक्षमा सुधार आवश्यक रहेको बताइन्। कप्तान इन्दुले युएसँग जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको र सफल भएको बताइन्। नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउण्डर दिपेन्द्र सिंह ऐरी क्यानेडियन फ्रेन्चाइज लिग ग्लोबल T20 लागि प्रस्थान गरेका छन्। दिपेन्द्र शुक्रबारदेखि शुरू हुने लीगमा भ्यानकुर प्यान्टर्सबाट खेल्दैछन्। सोही टोलीमा लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन्। सन्दीप भने क्यानाडा पुगिसकेका छन्। त्यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि बिहिबार नै क्यानाडा प्रस्थान गरेका छन्। लीगको उद्घाटन खेलमा शुक्रबार बिहान टोरन्टो र भ्यानकुर भेट्ने तालिका रहेको छ। दिपेन्द्र र रोहित पहिलो खेलमा उपस्थित हुने छैनन्। रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दैछन्। उनलाई टोरन्टो नेसनले अनुमोदन गरेको छ। दिपेन्द्रले यसअघि 2023 संस्करण मेल्टियल टाइगर्सबाट खेल्दै उपाधि समेत जितेका थिए। उता विभिन्न फ्रेन्चाइज लीगहरूको अनुभव पुगिरहेका सन्दीपले पनि मेन्ट्रिन र टोरन्टोमा अनुबन्धन भएर यस लीग खेलिसकेका छन्। यस संस्करणको ग्लोबल टी ट्वेन्टी लीग जुलाई 26 शुरू हुँदैछ। मछिन्द्र क्लबले ललित स्मृति यन्फा यु 18 युथ लीगमा बिहिबार एएफसी खुमलटार विरूद्ध 2-1 रोमाञ्चक जित निकालेको छ। दोस्रो जितसँगै मछिन्द्रले 4 खेलमा 8 अङ्क जोडेको छ। लगातार तेस्रो पराजय बेरोको खुमलटारको समान खेलबाट 3 अङ्क छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन कवीर तामाङ र रोनिक राणा मगरले गोल गरे। खुमलटारका लागि पवन दरलामीले गोल फर्काए।
अब मौसम आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पहिरोमा परि रामेछापमा 3 जनाको मृत्यु। सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड़। र गेमी आदिका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।